لیکن آخر میں فوج نہیں بچاتی ہے کسی ملک کو، نہ ہوائی جہاز بچاتے ہیں، آخر میں ملک کی ہمت بچاتی ہے، ملک کا تگڑاپن بچاتا ہے، آخر میں ملک کا ایک ایک آدمی، مرد و عورت، جب تک اپنے کو ایک اس ہندوستان کا سپاہی نہ سمجھے۔
یہ آواز ہے بھارت کے پہلے پردھان منتری جواہر لال نہرو کی۔ بہت کم لوگ اس بات سے اسہمت ہوں گے کہ نہرو ایک وشال ہردے شخص تھے۔ نہرو کے دیہاوسان پر برٹن کے پردھان منتری رہے کلیمنٹ ایٹلی نے کہا تھا، بھارت سدا ہی اس ویکتی کا رنی رہے گا جس نے راشٹر کے جہاز کو اس کی آرمبھک یاترا میں بہت کم بھول چوک کے ساتھ مارگ درشن دیا۔ نہرو کے جیون کا سب سے پربل پکش تھا بھارت کے لوگوں اور عام آدمی سے ان کا کنیکٹ۔ ڈاکٹر جنک راج جے نے 8 ورشوں تک نہرو کے نجی سہایک کے طور پر کام کیا ہے۔
ایک بار بہت کوئی ڈیلیگیشن دوبارہ ملنے آئے تھے پنڈت جی سے، ساؤتھ بلاک میں ہی تھے، پنڈت جی لیٹ ہو گئے، لیکن یہ ہے کہ ہی یوز ٹو ٹیک لٹل نیپ ان لنچ ٹائم، کیم ہوم اور دیکھا کہ وہ جو نتھو ان کا سرویٹ تھا وہ انتظار کرتے کرتے، کیونکہ پنڈت جی کا یہ فرمان تھا کہ میرے آنے سے آدھا گھنٹہ پہلے آپ ٹھنڈی مشین ایئر کنڈیشنر اس کو آدھا گھنٹہ پہلے کھولو۔ اس نے آدھا گھنٹہ پہلے کھول لیا، پنڈت جی کا پتہ بھی اتنے بجے آتے ہیں، لیکن لیٹ ہو گئے۔ اب وہ نتھو وہیس ہو گیا دروازے پر انتظار کرتا کرتا، پنڈت جی جب آئے تو انہوں نے دیکھا یہ سو رہا، اور سیکورٹی والے بڑے پریشان، کیا کریں؟ انہوں نے کہا بالکل مت چھیڑو، اس کو سوئے رہنے دو۔ اسی سے جمپ کر کے ہی وینٹ ان ہز روم اینڈ ہی ہیڈ اے نیپ، چینج ہز کلوتھس۔ جب باہر نکلے تو پھر سو رہا تھا، تو اس نے گارڈ جو بیٹھے تھے کہ دیکھو ایک آدمی یہاں کھڑا رہے، جب تک یہ سویا ہوا ہے اس کو سویا رہنے دو، بالکل نہیں جگانا۔ اینڈ ہی جمپڈ اینڈ ہی وینٹ ٹو دی آفس۔ سو دس واز ہز پرسنالٹی۔ اور سارے سیکورٹی والے پریشان، جب وہ اٹھا تو ان کا حیران ہو گیا، وہ بیچارہ بڑا ہکا بکا، کہتا گھبراؤ نہیں، ہماری ڈیوٹی تمہارے اوپر لگی ہوئی تھی کہ بھائی تم جب تک جاگو نہیں تمہیں کوئی چھیڑنا نہیں ہے۔
1946 کے بعد سے نہرو اپنی جیب میں ہمیشہ 200 روپے رکھتے تھے، لیکن جلد ہی یہ پیسے سماپت ہو جاتے تھے۔ نہرو کے اسسٹنٹ رہے ایم او متھائی اپنی کتاب ریمینیسنس آف نہرو ایج میں لکھتے ہیں،
میں نے آدیش جاری کروایا کہ کوئی بھی ادھیکاری نہرو کو دن میں 10 روپے سے ادھک ادھار نہ دے۔ پھر میں نے نہرو کے سچیو کے پاس پردھان منتری سہایتا کوش سے کچھ پیسے رکھوانے شروع کر دیے۔ نہرو اپنے اوپر بہت کم دھن خرچ کرتے تھے، یہاں تک کہ انہیں کنجوس بھی کہا جا سکتا تھا، لیکن سیس پرونر کی گاندھی جی پر بنائی گئی ایک پینٹنگ کو خریدنے کے لیے انہوں نے 5,000 روپے خرچ کرنے میں 1 سیکنڈ کا بھی سمے نہیں لیا تھا۔ جب 27 مئی 1964 کو نہرو کا ندھن ہوا تو ان کے پاس ان کا پشتینی گھر آنند بھون تھا، اور ان کے بینک اکاؤنٹ میں صرف اتنے پیسے تھے کہ وہ اس مکان کا گرہ کر چکا پائیں۔
نہرو فضول خرچی بالکل پسند نہیں کرتے تھے۔ اگر وہ اپنے گھر سے نکل رہے ہوں اور کوئی نل کھلا دکھائی دے جائے تو وہ کار رکوا کر ڈرائیور کو نل بند کروانے کے لیے بھیجتے تھے۔ 1956 میں نہرو سعودی عرب کے شاہ کے نمنترن پر وہاں کی یاترا پر گئے۔ نہرو کے سہیوگی رہے محمد یونس اپنی کتاب پرسنز پیشنز اینڈ پالیٹکس میں لکھتے ہیں،
ریاض میں ہمیں جس محل میں ٹھہرایا گیا اس کے شین کچھ میں ایرانی قالینیں بچھی ہوئی تھیں، ہر باتھ روم میں شنیل نمبر 5 پرفیوم کی بڑی بڑی شیشیاں رکھی ہوئی تھیں، کمروں اور یہاں تک کی گلیارے بھی شینڈلیئرز کی روشنی میں نہائے ہوئے تھے۔ نہرو اپنے ہاتھوں سے ساری بتیاں بجھانے لگے۔ ایک دن وہ سوتے سمے کچھ پڑھنا چاہ رہے تھے، اس لیے انہوں نے ایک ٹیبل لیمپ کی اچھا پرکٹ کی۔ ان کے اٹینڈنٹ نے سمجھا کہ شاید کمرے میں روشنی کی کمی ہے، اس لیے وہ ان کے لیے اور زیادہ روشنی والا لیمپ لے آیا۔ اس کی روشنی کو کم کرنے کے لیے مجھے اسے ایک تولیے سے ڈھکنا پڑا، لیکن اس کی گرمی نے اس تولیے کو قریب قریب جلا ڈالا۔
جواہر لال نہرو کی چھوٹی بہن وجے لکشمی پنڈت نے بہت پہلے بی بی سی کو دیے ایک انٹرویو میں بتایا تھا کہ ایک بار ان کا جواہر لال نہرو سے جھگڑا ہو گیا تھا۔
میں ان سے 10 برس چھوٹی تھی، مگر چونکہ ہم لوگ اس طرح سے پلے تھے تو بحث تو بہت ہوتی تھی اور مخالفت بھی ہوتی تھی، ایک دوسرے سے ہم جھگڑا بھی کرتے تھے، مگر انت میں کچھ ایسا ہوتا تھا کہ وہی جو کہتے تھے وہ میں کر ہی لیتی تھی۔ بعد میں میں سوچتی تھی کہ یہ بات میں نے کیوں کی، خاص کر جب میں راجدوت ہو چکی تھی۔ کئی ایسی باتیں ہوئیں کہ جن میں میں سہمت نہیں تھی اپنے گورنمنٹ سے، مثلاً وہ ہنگری کے مسئلے کے اوپر۔ میں یہاں تھی لندن میں، میں بلائی گئی وہاں، مجھ سے کچھ کہا گیا یہاں کہنے کے لیے جو کہ میں سمجھتی تھی ٹھیک ہے۔ پھر سنیکت راشٹروں میں کرشنا مینن نے اور ہمارے نیتاؤں نے کچھ اور کہا، तो मुझे बहुत बुरा मालूम हुआ, मैंने गलत उसको समझा, तो उसके ऊपर मेरी कुछ भाई के साथ थोड़ा सा झगड़ा भी हुआ। मगर वो जैसे कि मैंने बताया ना, रख रखाव बड़ा भाई कोई एक ऐसी चीज़ होता था कि चाहे भले ही मैं मानती थी कि ये मेरे प्रधानमंत्री हैं, बड़े भाई नहीं हैं, मगर वो दोनों रिश्ते मिल ही जाते थे और कहना मैं मान ही लेती थी उनका।
कई नीतिगत मामलों पर सरदार से गहरे मतभेद के बावजूद नेहरू निजी रूप से उनका सम्मान करते थे। जाने माने पत्रकार इंदर मल्होत्रा ने मुझे एक दिलचस्प किस्सा सुनाया था।
सरदार पटेल का घर पंडित जी के घर के बहुत पास था, तो वो हमेशा पैदल जाते थे वहां पे, और उनको कहा था कि आपको आने की जरूरत नहीं है, जब मुझसे कुछ बात करनी है मैं आऊंगा। मौलाना आजाद जरा दूर रहते थे तो वहां मोटर में बैठ के हमेशा जाते थे, गपशप करते थे उनसे, और टेलीफोन पे ये कर्टसी थी कि फोन खुद मिलाते थे और बात करते थे उनसे। एक दिन उन्होंने एमओ मथाई, जो उनके सबसे बड़े प्राइवेट सेक्रेटरी थे, उनको कहा कि जरा मौलाना साहब से बात कराइए। तो जब मौलाना साहब ने फोन लिया और नेहरू आए फोन पे, तो उनका कहा जवाहरलाल तुम्हारी उंगली में दर्द होने लग गया क्या? तो उसने मौलाना आज के बाद ये हरकत नहीं करूंगा।
वैसे तो नेहरू बहुत हंसमुख थे, लेकिन जब उन्हें गुस्सा आता था तो वो सारी हदें पार कर जाते थे। उनके सुरक्षा अधिकारी रह चुके के एम रुस्तम जी अपनी किताब आई वॉज नेहरूज शेडो में लिखते हैं,
1953 में जब पाकिस्तान के प्रधानमंत्री मोहम्मद अली अपनी पत्नी के साथ दिल्ली हवाई अड्डे पर उतरे तो उन्हें नेहरू के मशहूर गुस्से का नजारा अपनी आंखों से देखने का मौका मिला। हुआ ये कि जैसे ही जहाज की सीढ़ियां लगाई गई, वहां मौजूद करीब 50 कैमरामैन मक्खियों की तरह जहाज के चारों तरफ खड़े हो गए। जैसे ही पाकिस्तानी प्रधानमंत्री उतरे, पीछे खड़ी भीड़ भी आगे आ गई और धक्का मुक्की होने लगी। नेहरू का पारा चढ़ा तो चढ़ता ही चला गया। उन्होंने गुस्से में चिल्लाते हुए कैमरामैन के पीछे दौड़ना शुरू कर दिया। किसी एक शख्स ने नेहरू के लिए कार का दरवाजा खोला, नेहरू ने गुस्से में वो दरवाजा बंद कर दिया और फूल के एक बड़े से बुके से लोगों की पिटाई करने दौड़ पड़े। मैंने बहुत मुश्किल से उन्हें जीप पर सवार होने के लिए मनाया। नाराज नेहरू और पाकिस्तानी प्रधानमंत्री जीप पर राष्ट्रपति भवन गए और उनकी लंबी कार जीप के पीछे पीछे बिना किसी सवारी के आई।
1951 में एक बार लोकसभा की बैठक देर रात तक चली। लोकसभा सचिवालय ने सभी सांसदों के लिए खाने का इंतजाम किया। जैसे ही खाना शुरू हुआ, सांसदों ने मुर्गे की हड्डियां खाकर लॉन में फेंकना शुरू कर दिया। नेहरू से ये दृश्य देखा नहीं गया।
तब के सीटी का तो अरेंजमेंट नहीं हो सकता, तो सब बूफे था, तो पहले तो वो नेहरू खड़े देखते रहे कि सब लोग जल्दबाजी में हैं तो उनको करने दीजिएगा। तो जब तक उन्होंने अपने पेट भरी, उस वक्त तक अर्ज करूं कि बारिश करती उसकी हड्डियों की नीचे बड़ा बढ़िया लॉन था उसके ऊपर कर दी, और पंडित जी ने वो अपनी प्लेट किसी को पकड़ाई और वो उठाने लगे। अब उसमें नेचुरली बहुत ही शॉकिंग शॉकवेव हो गई, और उसके दौरान में सब लोग इंक्लूडिंग दी जिन्होंने ये सब बेवकूफी की थी वो भी शामिल हो गए, और वो जल्दी से खैर साफ हो गया। फिर सबको हाथ धोने के लिए बाथरूम थोड़ा कुछ देर जाना पड़ा, और जवाहरलाल ने उसके बाद कुछ खाया भी नहीं, वो चले गए।
नेहरू का किसी शख्स से स्नेह दिखाने का तरीका हुआ करता था कि वो उसे अपनी इस्तेमाल की हुई कोई चीज दे दिया करते थे। उन्होंने कितने ही लोगों को अपने इस्तेमाल किए हुई टोपी, कमीजें, चप्पलें और जूते भेंट किए। लाल बहादुर शास्त्री को एक बार उन्होंने अपना इस्तेमाल किया हुआ गर्म ओवरकोट दिया था। ताशकंद में पाकिस्तान के राष्ट्रपति अयूब खान से मुलाकात के समय शास्त्री ने वही ओवरकोट पहना हुआ था। डॉक्टर जनक राज जय एक और किस्सा सुनाते हैं।
राष्ट्रपति भवन से ही हजाब आता था, और जब बाल बना रहे थे तो पंडित जी ने उसको कहा, देखो भाई हम वलायत जा रहे हैं, तुम्हें कुछ चाहिए वहाँ से लाएं। पहले तो बोला नहीं, कहता हम तुमसे कह रहे हैं कुछ लाएं तुम्हारे लिए, वलायत जा रहे हैं भाई हम। बड़ा आस्था से शर्माते हुए कहता, हजूर बात यह है कि आते आते कभी थोड़ा लेट हो जाता हूँ, घड़ी होती तो थोड़ा अच्छा होता। कहता ठीक है, एंड दैट वाज द एंड ऑफ इट। पंडित जी व्हेन ही वेंट टू लंदन ही परचेज्ड वॉच, सेशन साथ गए थे उसके साथ असिस्टेंट प्राइवेट सेक्रेटरी, तो घड़ी ले आए। नेक्स्ट टाइम ही केम टू प्राइम मिनिस्टर हाउस फॉर दिस हेयर कट, अरे तुम हमसे पूछोगे नहीं क्या हम तुम्हारे लिए घड़ी लाए हैं कि नहीं? ही डिड इट, जाओ सेशन से जाके ना घड़ी ले लो, तुम्हारे लिए हम घड़ी लेके आए हैं, एंड ही फेल्ट सो हैप्पी।
नेहरू को एडवीना माउंटबेटन से इश्क था। कुछ लोग इसे प्लेटोनिक लव कहते थे। जाने माने पत्रकार कुलदीप नैयर ने मुझे बताया था कि नेहरू एयर इंडिया की फ्लाइट से रोज एडवीना को पत्र भेजा करते थे, और एडवीना उसका जवाब भी दिया करती थी।
जब मैं हाई कमिश्नर बना तो मैंने कोशिश की कि भाई लॉर्ड माउंटन की बीवी जो है एडवीना और पंडित जी का जो आपस में बहुत इक्वेशन थी तो उसका खोज करूं। तो मैंने लड़की की तरफ से जो ग्रैंडसन था, क्योंकि लॉर्ड माउंटन पैटन का लड़का तो था ही नहीं, तो मैंने उससे कल्टीवेट किया और उससे कहा कि भाई मैं देखना चाहता हूँ जो चिट्ठियाँ हैं। कि मैंने फिर उनसे पूछा, मैंने कहा ये बताओ कि इनकी इक्वेशन क्या थी क्या। तो उसने कहा कि भाई उनका स्पिरिचुअल लव था। फिर मैंने दिल्ली में आके बहुत कोशिश की कि उनकी जो चिट्ठियाँ थीं, पंडित जी हर रोज़ चिट्ठी लिखते थे मिसेस माउंटबेटन को और उसका जवाब आता था। एयर इंडिया के थ्रू आती थी, तो इसलिए मैं जब हाई कमिश्नर था तो एयर इंडिया से चेक किया, तो कहते हैं हाँ। एक दफ़ा जब वो कहते हैं हमारे से कुछ देर हो गई तो पंडित जी बहुत नाराज़ हो गए थे। मैंने कोशिश की कि ये चिट्ठियों का किसी तरह मुझे पता चले और मैं किताब छापूँ। तो उसके लिए उन्होंने फिर आके मैंने पूछा तो कहने लगे जी उसके कस्टोडियन तो मिसेस गांधी हैं, मिसेस इंदिरा गांधी। तो मैंने कोशिश की तो उसका उन्होंने मिस गांधी ने कहा नहीं वो नहीं।
भारत कोकिला सरोजिनी नायडू की बेटी पद्मजा नायडू से भी नेहरू के अंतरंग संबंध थे। 2 मार्च 1938 को पद्मजा को लखनऊ से लिखे एक पत्र में नेहरू ने लिखा था, तुमको देखकर अच्छा लगा और कम सिन होती जाओ ताकि जो लोग बूढ़े हो रहे हों उनकी भरपाई कर सको। एम ओ मथाई अपनी किताब में लिखते हैं,
पद्मजा जब भी नेहरू के इलाहाबाद वाले घर आनंद भवन या दिल्ली के तीन मूर्ति भवन में आती थीं, तो नेहरू के बगल वाले कमरे में ठहरने के लिए जोर देती थीं। वो हमेशा लो कट ब्लाउज पहनती थीं। एक बार जब उन्होंने नेहरू के शयन कक्ष में लेडी माउंटबेटन की 2 तस्वीरें देखीं तो वो उसे बर्दाश्त नहीं कर पाईं। उन्होंने भी उस कमरे के फायरप्लेस के ऊपर उस जगह पर अपनी पेंटिंग लगवा दी, जहां हर समय लेटे हुए नेहरू की नज़र उस पर पड़ती रहे। जैसे ही पद्मजा गईं, नेहरू ने वो पेंटिंग उतरवाकर स्टोर में रखवा दी। एक बार नेहरू एडविना को लेकर उनकी मां सरोजिनी नायडू के लखनऊ निवास पहुंच गए थे। उस समय नायडू उत्तर प्रदेश की राज्यपाल थीं और लखनऊ के राजभवन में रह रही थीं। पद्मजा को इससे इतनी जलन हुई कि उन्होंने अपने आप को एक कमरे में बंद कर लिया और एडविना से मिलने से साफ इनकार कर दिया।
एक बार नेहरू तीन मूर्ति भवन से दफ्तर जाने के लिए निकले ही थे कि उनकी कार का टायर पंचर हो गया। उस समय प्रधानमंत्री के साथ कारों और सुरक्षा कर्मियों का काफिला नहीं चलता था।
पंडित जी बाहर निकलाए, चलने लगे, दो सिक्योरिटी वाले, देयर वाज वन कार अवेलेबल। इतने में सरदार जी थे, एक टैक्सी वाले, टैक्सी स्टैंड भी वहां है, भागे हुआ पौन लेट गया। हजूर आज आप मेरी टैक्सी में चलिए। पंडित हाँ हाँ हम तुम्हारी टैक्सी में चलेंगे। पंडित बगैर देखे हुए सिक्योरिटी को ही जंप्ड इनटू हिज कार और जो वो लेके साउथ ब्लॉक पहुंच गया। जब साउथ ब्लॉक पहुंच गए तो उतर के जेब टटोलने लगे। जेब में तो दौड़ी भी नहीं थी पंडित जी, ही वुड नेवर कीप एनी मनी इन हिज पॉकेट।
27 मई 1964 को जब नेहरू का निधन हुआ तो उनकी मेज पर रॉबर्ट फ्रोस्ट की ये 4 पंक्तियां लिखी हुई मिली थी। द वुड्स आर लवली डार्क एंड डीप बट आई हैव promises to keep and miles to go before I sleep.
Man mohan van taru mujhko aaj bulate hain kintu kiye jo vaade maine yaad mujhe wo aate hain abhi kahan आराम बदा ये मूक निमंत्रण छलना है। अरे अभी तो मिलो मुझको, मिलो मुझको।
रेहान फजल, BBC दिल्ली।